الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج منگل کا دن ہے، منگل کے دن ہمارے ہاں مثنوی شریف کا درس آج کل ہو رہا ہے. ایک قصہ سبحانی معظم شانی جو بایزید بستامی رحمۃ اللہ علیہ کا گفتہ شطحیات میں سے، یعنی غیر اختیاری طور پر ان سے یہ گفت زبان سے نکلتا تھا، ان پر مریدوں نے اعتراض کیا تو پھر ان کو جواب دیا، اور پھر جو ہے نا مطلب یہ ہے کہ ان سے کہا کہ اگر میں اس قسم کے الفاظ دوبارہ کہوں تو مجھے چھریاں مارو، تو کیونکہ تو میں زندگی کو جاتا ہوں. تو پھر انہوں نے جب چھریاں مارنے شروع کیے اس حالت میں، تو چھریاں ان کو خود لگتی تھی، جو مارتا تھا وہ چھریاں ان کو لگتی تھی. تو یہ بات مطلب ظاہر ہے اس کے بعد جو ہے نا کوئی کہ ان پہ پتہ چل گیا کہ یہ تو کوئی اور بات. پھر حضرت اس کی، یعنی وہ فرما رہے تھے کہ ایسے کیوں مطلب ہوتا ہے، کیونکہ وہ شخص جو اپنے آپ کو اللہ کی محبت میں فنا کر دیتا ہے تو اس کو اپنے علاوہ اس کو اللہ کے علاوہ کوئی اور نظر ہی نہیں آتا. تو اس وجہ سے وہ صرف جو ہے نا وہ کہتا ہے کہ مطلب جو ہے نا وہ اللہ کی شان اونچی ہے، تو اپنے چونکہ وہ جو ہے نا وہ اپنے لحاظ سے اس کو دیکھتا ہے، لہٰذا وہ کہتے ہیں سبحانی معظم شانی، یعنی قول اللہ کا ہوتا ہے، زبان اس کی ہوتی ہے. تو ایسی صورت میں وہ معذور ہوتا ہے، کیونکہ ظاہر ہے اس کے بس میں تو نہیں ہوتا. اس کی مثال حضرت نے دی تھی کہ جیسے جنات کسی کے اوپر آ جائیں تو بات جنات کر رہے ہوتے ہیں لیکن زبان جو ہے نا انسان کی چل رہی ہوتی. تو اگر جنات ایسا کر سکتے ہیں تو اللہ تعالیٰ نہیں کر سکتے. تو اس طریقے سے مطلب گویا کہ حضرت نے ان چیزوں کا جواب دیا، جو کہ بڑا مشکل بحث ہے، لیکن حضرت نے اس کو سادہ طریقے سے اس کو نمٹایا. اے زیدہ برف بے خدا تو ذوالفقار، برتنی خود می زنی آ ہوش دار، زا کے بے خود فانی استو ایمنس، تا ابد در ایمنی او ساکنس، نقش او فانی و او شد آئینا، غیر نقشی روئی غیر آن جائے نا، گر کنی تف سوئی روئی خود کنی، در زنی بر آئینا بر خود زنی، ور ببینی روئی زشت آ ہم تو یہ، ور ببینی عیسائی مریم تو یہ، او نہ اینس وہ نہ آ او ساد است، نقش تو در پیش تو بن ہاد است، چور سیدی جا سخن لب در ببست، چور سیدی جا قلم در ہم شکست، لب بندار چے فصاحت دست داد، دم مزن واللہ عالم بررشاد، برک نارے بامی اے مستے مستے مدام، بس بنشی یا فرود آو السلام، ہر زمانے کے شوی تو کامرا، آدم خوش را کنارے باموا، بر زمان خوش ہراسا باش تو، ہمچو گنجش خفی کنے فاش تو، تان آید بر ویلا ناگہ بلا، ترس ترسا رودرا ممکن بلا ممکن بلا ممکن ہلا، ترس جان در وقت شادی از زوال، زا کے نارے بام گے بست ارتحال، گرنمی بینی کنارے بام راز، روحمی بینت کی ہستش احتزاز، ہر نکالے ناگہاں کھا آمدست، بر کنارے کنگرائے شادی بدست، جس کنارے بام خود نبوت سقوط، اعتبارے قوم نوحی قومی لوت، اعتبارے غیر تھا یا بی صفا، از درونی انبیاء و اولیاء. یا کریم، اے ہر فنا کے تلوار مارنے والے، یاد رکھ تو اس کو خود اپنے بدن پر مار رہا ہے. یعنی فانی کے اوپر وار کرنا، یہ تو اپنے اوپر وار کرنا ہے. کیوں، وجہ کیا ہے کہ فانی اپنی طرف سے بول ہی نہیں رہا، وہ تو جس کی طرف سے بول رہا ہے تو ظاہر مطلب ظاہر وہ تو وہ نہیں ہے. تو اس وجہ سے وہ تیرے اوپر یہ بات آئے گی، جیسے آسمان کے اوپر کوئی تھوکتا ہے تو اپنے اوپر آتا ہے. ज़ाहिर मतलब है कि वो आपके ऊपर ही आएगी। क्योंकि अलिफना अपनी हस्ती से मिटा हुआ है और अपनी हस्ती का एहसास न रखने की वजह सदमात के एहसास से बेखौफ है, बल्कि वह हमेशा के लिए इस बेखौफी के मुकाम में मुकीम है। उसका वजूद फना हो चुका और वह आईना बन चुका। अब इस मौके पर जहाँ उसका किसी गैर से मुकाबला पड़े, इस गैर की सूरत के नक्श के सिवा कोई नहीं होता। यानी ये एक नुक्ते की बात है, तवज्जो समझनी चाहिए। यानी अलफना अपनी हस्ती की कसाफत से जब पाक होकर गोया आईना बन जाते हैं, इस हालत में अगर कोई इनके खिलाफ मुकाबला आ रहा है, वह ज़रासानी का कस करे, तो इसे यकीन करना चाहिए कि अपने कस्त में नाकाम रहेगा। क्योंकि बुजुर्ग तो अपने वजूद से फ़ानी है और गोया लाशे बन चुके हैं। अब अगर इस मार्का में कोई मौजूद है, तो सिर्फ़ उस जंगजू ज़रासान का वजूद है, जिस तरह आईने के मुकाबले आने वाले को सिर्फ अपना वजूद नज़र आता है। बस मुकाबले का जो नतीजा होगा मौलाना की ज़बान से। हाँ जी, हाय। गर तू उस गर कुनी तुफसुई रू खुद कुनी दर्जनी बर आईना बर खुद जनी। अगर तू आईने की साफ हस्ती वाले की तरफ थूकेगा तो अपने ऊपर थूकेगा, और आईने पर वार करेगा तो अपने ऊपर करेगा। हाँ जी, वर्बीनी रोई जिश्ता हम तुई, वर्बीनी ईसाई मरियम तुई। और अगर तू बदसूरत चेहरे देखा तो वो भी तू ही है, और अगर ईसा बिन मरियम की तरह पाक को जो देखे तो वो भी तू ही है। देखो ना, शेख के बारे में ये है कि अल मोमिन मेरा तो मोमिन, जो हदीस शरीफ है कि मोमिन मोमिन का आईना है। तो शेख को अगर ख्वाब में देखता है तो इसका मतलब, यानी आईने को अगर देखता है तो इसका मतलब वो शेख शेख को देख रहा है, क्योंकि आईने में अपने अयूब नजर आते हैं, तो शेख के सामने भी अपने अयूब खुलते हैं। हाँ जी, तो इस तरीके से मतलब यह है कि जो आईना बन गया तो उसके साथ जो तू जो करेगा वो तेरे साथ होगा। रिफ्लेक्शन है ना, अक्स, मतलब वो तुम्हारे पर आएगा। हाँ जी, हाँ। ऊ न ईन अस्त ओ न आ ओ सादा अस्त, नक्शे तू दर पेश तू बिन हाद अस्त। वो न ये है न वो है, बल्कि वो तो बेरंग और बेकैफ है, तेरे वजूद तेरे सामने दर आया और तुझे नजर आ रहा है। जब बात यहां तक पहुंच तो मजीद गुफ्तगू से लबों ने दरवाजा बंद कर लिया, क्योंकि उस मुकाम से ज्यादा इजहार राज पर खतर है। जब कलम यहां तक पहुंचा तो टूट गया, क्योंकि आगे इस राज के लिखने की इसमें ताब नहीं थी। अब लब बंद रखो, अगरचे फसाद आमीज गुफ्तगू सोचे, दम ना मारो, अल्लाह के रास्ते रास्ते को बेहतर जानते। आगे मौलाना सारे गैब के हजार का पुरखतर होना बयान फरमाते। बर किनारे बामी ए मस्ते मुदाम, पस बेनशी या फरूदा वसलाम। ए इश्क़ इलाही के शराब के मस्त तुम कुर्ब इलाही के किनारे बाम पर खड़े हो, निचले होकर बैठो या उतराओ, इस मुकाम के इसरार से खामोश रहो, वरना तनजुल करना पड़ेगा। और बस हमें इतनी कहनी थी, बाकी वसलाम। असल में क्या बात बताऊं, अल्लाह जल्ल शानो बंदों से कलाम फरमाते हैं, कुरान के जरिए कलाम फरमाया है, इल्हाम के जरिए कलाम फरमाते हैं, तो वो उस कलाम में तनज़ुल फरमाते हैं। क्योंकि अगर अपनी शान के मुताबिक फरमाएगा तो कोई भी नहीं समझेगा। तो अगर तुझे ये तरीका नहीं आता तो बस खामोश रहो, फिर समझ आएगी। क्योंकि तू जहां से बोल रहा है वहां के आदाब तो ये है कि या तो फिर उस तरह तनज़ुल करके बात करो, और अगर ये चीज नहीं है तो फिर बस फिर खामोश रहो। फिर खामोशी ही सही बात है। तुम जो हर वक्त कुर्बेलाई में कामयाब रहे हो, तो उस मुबारक वक्त को महल की छत का किनारा समझो, गिरने का मौका, छत का किनारा समझो। हाँ जी, तुम मरातबे कुर्ब के अच्छे वक्त के लिए डरते रहो कि कहीं वो हाथ से जाता न रहे, लिहाजा उसको खजाने के जो खजाने की तरह छुपाते रहो, जाहिर न करो, ताकि इससे वो दर्जा छिन, क्योंकि इससे वो दर्जा छिन जाता है। ये लोग अपने हवाले बयान करते हैं ना गैर शेख से, इसमें ये खतरा बहुत ज्यादा होता है। गैर शेख से बयान करेगा तो चले जाते हैं। हाँ जी, क्योंकि उसको उनको अलाउड, मतलब अलाउड नहीं है, इजाज़त नहीं है। बगैर इजाज़त के अगर बोलेगा मतलब अपने हवाल, तो वह हवाले अगर अच्छे हैं तो सलब हो सकते हैं। اس لیے ہمارے شاید تمام مشائخ نے اس پر زور دیا ہے کہ اپنے احوال مشائخ کے علاوہ کسی اور کو نہ بتاؤ، کیونکہ اس کے بعد دفعہ بہت یعنی سخت بھگتنا پڑتا ہے. ہاں جی، اس مسئلے میں خاموشی بہتر ہے، خاموشی والی بات بہتر ہے. اس کی وجہ یہ ہے کہ تم جس چیز تک اتنے عرصے میں پہنچے ہو، تو جو شخص ابھی بگینر ہے اس کو ان چیزوں کا پتہ نہیں، تو ظاہر دو باتوں میں، ایک تو بات ہوگی یا اس کو غلط سمجھے گا، گمراہ ہو جائے گا، اور یا پھر آپ کے اوپر بدگمان ہوگا. تو دونوں باتیں خراب ہیں، تو اس وجہ سے اس کو مبتلا کیوں کرنا چاہتے ہو؟ تو خاموشی بہتر ہے. حضرت خواجہ محی الدین چشتی علمی رحمۃ اللہ نے ایک گفت میں ساری چیز فرمائی ہے، فرمایا کہ جو دوست اپنی دوست کی راز نہیں رکھ سکتا وہ دوستی کے قابل نہیں ہے. جو دوست اپنی دوست کی راز نہیں رکھ سکتا وہ دوستی کے قابل نہیں ہے. اس وجہ سے جو لوگ سمجھتے ہیں اور جانتے ہیں وہ خاموش ہوتے ہیں، وہ جو بولتے ہیں ان کے پاس کچھ ہوتا نہیں. ہاں جی، مطلب جو بول رہے کہ میرے پاس یہ ہے، میرے پاس یہ، میرے پاس یہ، خواجہ پندارت کے مطلوب حاصل اس حاصل خواجہ بجس پندار نس مطلب یہ کہ انسان کو ایسے حالات میں احتیاط کا پہلو پکڑنا چاہیے، تاکہ محبوب حقیقی دوستی پر اچانک محرومی کے بلا نازل نہ ہو جائے. خبردار، اس پوشیدہ مقام میں ڈرتے ڈرتے داخل ہو. چنانچہ مسرد قرب کے وقت اس بام غیب کے کنار سے دور ہو جانے کا جو دل کو خوف ہے، وہ واپسی کے اندیشہ پر مبنی ہے. یعنی حصول قرب کے وقت جو دل کو دڑکا لگ رہتا ہے، وہ اس خیال سے ہوتا ہے کہ مبعد اس مقام سے نکال دیے جائیں. لہٰذا اس اندیشہ کو سرسری نہ سمجھو اور حفظ اسرار کی کوشش کرو، جن کا افشا احیانا سلب مقامات کا باعث ہو جاتا ہے. دنیائی خوشوں کا بھی یہی حال ہے کہ جب کوئی شخص خلاف توقع کسی مراد پر کامیاب ہو جاتا ہے تو ڈرتا ہے کہ مبادہ مجھے اس کامیابی کے مقام سے اترنا پڑے اور یہ مراد چھن جائے. گر نبی بین کنارے بام راز، روح میں بینت کے ہستش احتزاز. اگر تم بام اسرار کے کنارے کو نہیں دیکھتے اور سمجھتے ہو کہ ہمیں کوئی تنزل کا خوف نہیں، تو روح دیکھ رہی ہے، جس کی دلیل یہ ہے کہ اس کو ایک خاص خاموشی محسوس ہو رہی ہے، بس اس مقام کے سبب سلب ہو جانے سے ڈرو. بعض اوقات ہوتا ہے کہ سالک مقامات سے لطف کر رہے ہیں، مگر اس کو اپنے مقامات کا احساس نہیں ہوتا، نہ کوئی غیر معمولی کیفیت نظر آئے. اس کو جہل نسبت کہتے ہیں، مگر بھائی ہم اس کو ایک تمانیت حاصل ہوتی ہے، اس کو اوپر روح کے احتجاج سے تعبیر کیا ہے. جہل نسبت چندہ مضر نہیں، چنانچہ بعض ایسے مشاہد سنے گئے کہ ان کو اپنے باطن میں کسی قسم کی کیفیات و حضوظ کا پتہ نہیں لگا، مگر مرید ان کی توجہ سے بیتاب ہو جاتے تھے. مولانا فرماتے کہ ایسی حالت میں بھی خود نمائی سے بچنا چاہیے کہ مبادہ اگر کوئی درجہ حاصل ہو چکا ہے وہ اس کی خبر نہیں، وہ بھی سلب نہ ہو جائے. ہر نکالے بے ناگہاں کا آمدست، بر کنارے کنگرائی شادی بودست. جو عذاب کے ناگہاں آیا ہے وہ کنگرائے مسرت کے کنارے پر نازل ہوا ہے. جب کبھی کوئی قوم مبتلا عذاب ہوئی ہے تو عین راحت و فارغ الباری کے وجہ کمال پر پہنچ کر اس حالت میں مبتلا ہوئی ہے، اس کا غرور اور غفلت ہی باعث عذاب ہوئی ہے. جو اس کنارے بام خود نبوت سقوط، اعتبار قوم نوح و قوم لوط. کنارے بام پر پہنچنے کے بغیر گرنا وقوع نہیں ہوتا. حضرت نوح علیہ السلام کی قوم، لوط علیہ السلام کی قوم کے حال سے عبرت پکڑو. یہ صرف یہی دو قوم نہیں، بلکہ عاد و ثمود، آل مدین وغیرہ تمام وہ اقوام جو اپنے پیغمبروں کی نافرمانی سے مبتلا عذاب ہوئے ہیں، فراغت و خوشحالی کی پوری بلندی پر پہنچ کر تباہی کی غار میں گری. مگر ان دو قوموں کا ذکر یا خصوصیت سے اس لیے کیا ہے کہ ان کی حالت کو سکوت از بام کے مفہوم کے ساتھ خاص مناسبت ہے. چنانچہ قوم لوط تو اپنے اعمال کے پاداش میں فضا آسمانی میں بلندی پر لے جا کر نیچے گرائی گئی تھی، اور قوم نوح کا کشتی میں سوار نہ ہونا گوئے سفیر نجات سے نیچے گرنے کا معنی تھا. اعتبار گرتا یا بی صفا از درونی انبیاء اولیاء. اے طالب، انبیاء اولیاء کے باطن سے عبرت پکڑ، تاکہ تو بھی صفائی پا کر مثل عین بن جائے. نشکا تعلق نقش و فانی داد آئینہ کے ساتھ ہے، یعنی انبیاء اولیاء فانی فنائی ہستی سے مثل آئینہ ہو جاتے، تو بھی ان کے نقش پر چل کر مثل آئینہ بن سکتے ہو، پھر تم کو کوئی بھی دشمن اذیت نہیں پہنچا سکے گا. حضرت مولانا روم رحمۃ اللہ علیہ نے ایک اور جگہ اس کو ذرا ایک اور پیرائے میں بیان کیا ہے. کہتے ہیں کہ رومی اور چینی آپس میں الجھ پڑے. رومی اپنے آپ کو ماہرین کہتے تھے اور چینی اپنے آپ کو ماہرین کہتے تھے. تو بادشاہ وقت جو تھا اس تک بات پہنچ گئی، تو اس نے کہا میں پھر دونوں کا ٹیسٹ لیتا ہوں، دیکھتے ہیں کون کاریگر زیادہ کامیاب ہے. تو دونوں سے پوچھا کہ تم کیا کرنا چاہتے ہو، ان تمہاری کاریگری کس چیز میں ہوگی. ایک نے بھی اپنا بتایا، دوسرے نے بھی اپنا بتایا. دو دیواریں چن لی گئیں آمنے سامنے، درمیان میں پردہ ڈال دیا گیا، اور طریقہ یہ تھا کہ بادشاہ کو صرف وہ بتاتے کہ میں کیا کیا چیز چاہیے، بادشاہ اس کو اپنے طور پہ ارینج کر کے ان کو دیتا، کسی اور کو پتہ نہیں ہوتا تھا کہ وہ کیا کر رہے ہیں. ادھر یہ اپنی مہارت کا جو ہے نا جوہر دکھا رہے تھے، ادھر یہ اپنے مہارت کا جوہر دکھا رہے تھے، اپنے اپنے طور پہ کام کر رہے تھے. چینیوں کو نقش و نگار کا بہت زبردست ہوتا، تو وہ نقش و نگار کر رہے تھے، بہت خوبصورت بیل بوٹے اور دیوار کے اوپر بنا رہے تھے، صاف صاف رنگ رنگ اور برش وغیرہ بادشاہ سے مانگ کر. دوسری طرف رومی اور کچھ نہیں کرتے، وہ صفائی کر رہے تھے، وہ دیوار کو صاف کر رہے تھے، بس صاف کر رہے تھے. جو صفائی کی جو چیزیں تھیں، رگمالے اور یہ اور وہ ساری چیزیں، بس وہی تھی، اسی کو صاف کر رہے تھے اور کچھ بھی نہیں کر رہے تھے. تو وہ مثل آئینہ ہو گیا، صفائی کی وجہ سے وہ مثل آئینہ ہو گیا. جب مثل آئینہ ہو گیا تو عین وقت پہ جب ٹیسٹ کا وقت تھا، وہ گرایا گیا وہ جو تھا پردہ. تو اب جو نقش و نگار چینیوں نے اپنے دیوار پہ کیا تھا، وہ سارا منعکس ہو گیا رومیوں کی دیوار میں. رومیوں نے اس پہ کچھ بھی محنت نہیں کیا تھا، لیکن اس کے اندر وہ بیل بوٹے وہ نظر آ رہے تھے. اور یہ واقعہ ہے کہ آئینے کے اندر ایک کم کوالٹی کی چیز بھی زیادہ خوبصورت نظر آتی ہے. جیسے ابھی آپ دیکھ کیمرہ کے ذریعے سے جو سینری بنتی ہے، اس میں اگر آپ ایکچولی جائیں تو آپ کو اتنی خوبصورت نظر نہیں آتی وہ سینریاں. ہاں جی، لیکن وہ کیمرے سے جب فوٹو لیتے ہیں تو آدمی کہتے ہیں پتہ نہیں کیسی جگہ ہوگی. ہاں جی، مجھے نمبر آدمی کا دل چاہتا ہے کہ میں بھی یہاں چلے جاؤں دیکھوں، لیکن وہاں چلے جائیں تو ہم کہتے پہاڑ کہتی باڑی ہوتی مختلف، یا کبھی پہاڑ کا دامن ہوتا ہے، کبھی کیا چیز ہوتی ہے، کبھی کیکر کا درخت ہوتا ہے، کبھی کیا، بلکہ کوئی خاص بات نہیں ہوتی اس میں، لیکن وہ جو ہے نا کیمرے کے آنکھ سے بہت زبردست نظر آتی. تو اس وجہ سے رومیوں کے جو نقش تھے وہ ان کے نقش سے بہت خوبصورت نظر آتے، اس میں چمکتا رومی جیت کے. تو انہوں نے کہا کہ دیکھو تم لوگ کیا کر رہے ہو، اپنے دل کی صفائی کرو. جب تم صفائی کرتے رہو کرتے رہو، یہ اتنا صاف ہو جائے گا تو دوسرے کے جو خوبیاں وہ آپ کے اندر خود ہی جھلکنی شروع ہو جائیں گی، آپ ہر ایک سے لیں گے. جس کے اندر جو خوبی ہوں گی وہ خوبی آپ کو مل جائے گی. ہاں جی، تو یہ والی بات ہے کہ یہاں پر بھی یہ بات کہ مطلب جو ہے نا صوفیہ اور جو ہے نا وہ ماشاء اللہ صفائی دل کا جو کام کرتے ہیں، اس سے ماشاء اللہ وہ اس مقام پر پہنچ جاتے ہیں کہ مزار مطلب بہت بڑا مقام حاصل کر لیتے. سبب فصاحت و بسیار گوئی آ فضول نزد رسول صلی اللہ علیہ وآلہ وسلم، اس فضول گو معترض کی رسول اس فضول گو معترض کی رسول اللہ صلی اللہ علیہ وسلم کے حضور میں چر زبانی و طول بیانی کا سبب. یہ اب دوبارہ اپنے پرانے قصے پہ لے جا رہے ہیں، جس قصے میں ایک ظالم نے آپ صلی اللہ علیہ وسلم پر اعتراض کیا تھا کہ مطلب جو ہے نا وہ آپ ایک بوڑھے آدمی کو سپہ سرار کیوں نہیں بناتے، آپ ایک نوجوان کو بنا رہے جو نہ تجربہ کار ہے. تو اس پر جو ہے نا کافی کلام حضرت نے کیا ہوا تھا. تو ابھی جو ہے نا مطلب یہ کہ وہ فرما رہے ہیں کہ وہ فساد کی جو وہ اظہار کرنا چاہتا تھا وہ کیوں تھا. پر توی مستی بے حدی نبی، چوب زد ہم مست خوش گشت آغبی، لاجرم بسیار گوشد از نشات، مست دب زاشت آمد در خبات. ने हमा जा बे खुदी शर मी कुनद बे अदब रा बे अदब तर मी कुनद गर्बुवद आकिल न को फरमी शवद दर बुवद बदखुई बदतर मी शवद बरलबी बे आ बरलबी बा मतलबा बा का से ऊ वरगबी कम गर्दद अस्तिसना से ऊ बे खुदज में बा अदब गर्दद तमाम बा खुदज में बे अदब गर्दद मुदाम लेक अगलब चू बुलंद नापसंद چو بداند ناپسند برہما میرا محرم کرد اند حکم غالب راز چون اغلب بدان تیغ راز تیغ را از دست رہزن بستن بستند جب اشکلائی کے جوش سے رسول کریم صلی اللہ علیہ وسلم کے بے پایا مستی کا پرتو پڑا تو گندا دماغ محترز بھی اس کے اثر سے مست مغرور ہو گیا اس لیے اس سردار سرور کی وجہ سے فضولگو بن گیا مس نے ادب کا دامن چھوڑ دیا اور دیوانگی پر اتر آیا آگے مولانا فرماتے ہیں عشق کی مستی و بے خودی ہر جگہ خرابی پر پانی کرتی چنانچہ بہت سے علیہ صلاحیت اس کی بدولت سلوک عرفان کے مدار سے کرتے ہیں البتہ بے ادب کو زیادہ بے ادب بنا دیتی ہے چنانچہ اگر وہ مست بے خود عقل مند ہوتا یعنی عاشق و معشوق کی مراتب ملحوظ رکھنے والا ہوتا تو وہ خوش اقبال بن جاتا اور اگر بددینت ہو یعنی عاشق معشوق کی مراتب کا لحاظ نہ رکھنے والا تو بد سے بدتر ہو جاتا ہے. دانا آدمی کے لیے اس کا وہ جامع بے خودی لیاقت کا مغز ہے اور اگر غبی ہو تو اس کی قبولیت کم ہو جاتی ہے اور وہ بدنام و قابل نفرت بن جاتا ہے. یعنی عالی ظرف آدمی عالی ظرف اصل میں بات یہ ہے کہ اس میں آپ کو کیا بتاؤں, تھوڑی سی ایک بات اللہ پاک کی طرف سے ایک ذہن میں آئی ہے عرض کرتا ہوں. عقل اللہ کی طرف سے بہت بڑی نعمت ہے, اس کو فضول میں نہیں کھویا جا سکتا, اس کو فضول میں نہیں کھویا جا سکتا. لہذا جو چیز بھی عقل کو اڑانے والی چیز ہو وہ منع ہوتی ہے. ہاں جی, مطلب یہ والی بات ہے. لیکن اگر عقل سے اونچی کسی چیز میں عقل چلا جائے تو چونکہ وہ عقل سے اونچی چیز ہوتی ہے لہٰذا اس کو عقل کی جہاں تک رسائی نہیں ہوتی اس تک اس چیز کی رسائی ہوتی ہے, اس کو لے جاتے. ہاں جی, بے خطر کود پڑا آتش نمرود میں عشق عقل ہے میں ہوئے تماشا لبی بام ابھی. ہاں جی, اور وہ کون سا شعر تھا جس میں علامہ اقبال نے کہا تھا کہ لیکن کبھی کبھی اسے تنہا بھی چھوڑ دے. ہاں, چائے دل کے پاس رہے پاس بانے عقل لیکن کبھی کبھی اسے تنہا بھی چھوڑ دے. ہاں جی, تو اس سے مطلب یہ ہے کہ عقل جو ہے وہ اس کی لمیٹیشنز ہیں, لمٹس. لیکن عقل سے ذوق کا مرتبہ اونچا ہے. ہاں جی, ذوق کا مرتبہ اس سے اونچا ہے. لہذا اگر کوئی شخص باذوق ہو جائے تو اس کی عقل کو جلا مل جاتی ہے. اگر کوئی شخص باذوق ہو جائے, یہاں پر یہ بادب کو باذوق سمجھ لیں آپ, یہاں پر اس کو بادب کو باذوق سمجھ لیں, اور جو بادب نہیں وہ بے ذوق, مطلب جو جس کا ذوق نہیں تو بے ذوق ہے. تو بے ذوق جو ہوتا ہے وہ چونکہ اس کی اگر کسی چیز کے لیے عقل گم ہو گیا ہے تو اگر باذوق ہے تو اونچی درجے پہ چلا گیا, اور اگر بے ذوق ہے تو اپنی جس چیز سے محروم ہو گیا. ہاں جی, کوا چالا مور کی چال تو اپنا بھی بھول گیا, مطلب خود بھی نہیں رہا. ہاں جی, تو اس کا مطلب یہ ہوا کہ جو یہ والی بات ہے, جو بے ادب ہوتا ہے وہ اس اونچے مقام سے اپنے آپ کو گرا دیتا ہے اور بجائے فائدہ کے نقصان اٹھا دیتا ہے. ابھی تھوڑی دیر پہلے جو حضرت نے بات فرمائی کہ اگر اللہ تعالیٰ کسی کو رازدان بنائے کسی چیز کا اور اس نے اس راز کا اظہار کر دیا بے ادبی کی وجہ سے تو نکال دیا جائے گا, نکال دیا جائے گا. اب اگر اس کو یہ چیز نہ ملتا تو محفوظ تھے نسبتاً, اس کے لیے یہی چیز جال بن گیا, ملا تو نقصان اٹھایا. لیکن یہی چیز ہے جو عارفین کو ملتا ہے تو وہ کہاں سے کہاں پہنچ جاتے ہیں. تو اس کا مطلب ہے کہ معرفت کے ساتھ ساتھ ادب ساتھ ساتھ ہونا چاہیے. بلکہ جس معرفت کے ساتھ ادب نہ ہو تو معرفت ہی نہیں حاصل, صرف معرفت کی صورت حاصل ہے, معرفت حاصل نہیں ہے. کیونکہ جس کو معرفت اصل میں حاصل ہو جاتا ہے, اس کے ساتھ ادب بھی اس کو حاصل ہو جاتا ہے. آپ صلی اللہ علیہ وسلم کو سب سے زیادہ معرفت حاصل تھی مخلوقات میں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ پاک نے مجھے ادب سکھایا, احسن تعلیم, بہترین ادب. ہاں جی, تو اس کا مطلب پھر ابو بکر صدیق رضی اللہ عنہ کو کیسا ادب سکھایا. ہاں جی, پھر عمر رضی اللہ عنہ, پھر عام صحابہ کرام کو کہ کیسا ادب سکھایا, کس طریقے سے خاموش بیٹھے ہوتے تھے, کس طریقے سے سوال کرتے تھے, کس طریقے سے توقع کرتے تھے, یہ ساری چیزیں کیا تھی؟ ادب ہی ادب تھا. تو ادب جو ہے یہ بہت بڑا ہنر ہے. جس طرح شکر کے ذریعے سے چیزیں مینٹین رہتی ہیں اور بڑھتی ہیں, بلکہ میرے خیال میں ادب بھی شکر کا ایک پہلو ہے. ادب جو ہے شکر کا ایک پہلو ہے کہ اس کے ذریعے سے شکر حاصل ہو جاتا ہے, اور پھر اس اللہ تعالیٰ اس نعمت کو بڑھا دیتے ہیں. اور اگر ایسا نہ ہو تو ناشکری کی کیفیت بن جاتی ہے, جس سے وہ ایسی چیز جو ہے نا وہ بھی چلی جاتی ہے. اللہ اکبر. تو آدمی کے لیے اس کا جامع بخودی لیاقت کا مغز ہے, اور اگر غبی ہو تو اس کی قبولیت کم ہو جاتی ہے, اور بدنام اور قابل نفرت بن جاتا ہے. اوف, بڑا مشکل مضمون ہے. ہاں جی, یعنی آپ کہہ سکتے ہیں کہ ہم جو کچھ حاصل کر رہے ہیں ہمارا نفس اس میں رکاوٹ ہے. مطلب نفس اس کو آلودہ کرتا ہے اور اس کے اندر گند ڈالتا ہے. اب یہ گند کم ہوگا نفس کے اثر کم ہونے سے. جتنا جتنا نفس کا اثر کم ہوتا جائے گا, آلودگی کم ہوتی جائے گی, وہ چیز صحیح صورت میں ملتی رہے گی پروپورشنلی. جب نفس کا کنٹریبیوشن بالکل زیرو ہو جائے گا, یعنی فنائیت حاصل ہو جائے گی, تو پیور چیز بن جائے. ٹھیک ہے نا, پیور چیز مل جائے گی, اور اسی کو فنائیت کہتے ہیں, اسی کو بے خودی کہتے ہیں, اسی کو بے خودی کہتے ہیں. تو گویا کہ بے خودی اس چیز کے حصول کا ذریعہ ہے. یعنی جو آفاقی چیزیں, جو مطلب ہمارے یوں کہہ سکتے ہیں عقل کے ڈومین میں نہیں آتی چیزیں, جو چیزیں وہاں ہم صرف بے خودی کے ذریعے سے پہنچ سکتے ہیں, وہاں بے خودی کے ذریعے سے پہنچ سکتے ہیں. تو اس بے خودی کو جو حاصل کر لے, پھر اس کے بعد ماشاءاللہ اس کو وہ پیور چیز ملنے لگتی ہے, پھر اس کو اللہ جل شانہ رازدان بنا لیتا ہے, اور پھر اللہ پاک اسے کام بھی لیتا ہے. حضرت مولانا روم رحمتہ اللہ علیہ نے, اللہ تعالیٰ حضرت کے درجات بلند فرمائے, انہوں نے ایک چھوٹا سا مختصر شعر ہے, اس کے اندر سارا کچھ ختم کر دیا ہے. بلکہ خود ہی فرمایا, وا ختم شد واللہ عالم بسوا. آئی جوہد کن در بے خودی خود را بیاب, جوہد کن در بے خودی خود را بیاب, ختم شد واللہ عالم بسوا. کوشش کر لو کہ بے خودی حاصل کر لو. ہاں جی, اور اس کے ذریعے سے پھر اپنے خود کو دریافت کر لو, اپنے آپ کو دریافت کر لو. یعنی تم جو ہو, تمہارے اندر جو روحانیت ہے, جو تجھے اللہ سے ملانے والی ہے, یہ تجھے تب صحیح صورت میں ملے گی جب تم نفسانیت کو ختم کر دو گے, جب تم اپنی نفسانیت کو ختم کر لو گے. یعنی اس وقت تمہارے پر کھلے نہیں ہیں کہ تم پرواز کر سکو نفسانیت کی وجہ سے. جیسے جیسے تمہاری نفسانیت کم ہوتی جائے گی, تو تمہارے پر کھلتے جائیں گے. مطلب وہ آپ ہلانے کے قابل ہوں گے, اس سے آپ اڑ سکیں گے, پرواز کر سکیں گے. ہاں جی, यही असल में वो है, यानी अल्लाह ताला ने जो कुछ तेरे लिए रखा है तुझे उस वक्त समझ नहीं है, क्योंकि नफ्स के एंगल से देख रहा है, नफ्स की आंख से उसको देख रहा है, लिहाज तुझे उसकी समझ नहीं है। लेकिन जिस वक्त तुम अपने नफ्स को ख़त्म कर दो, यानी नफ्स की जो है ना वो जिसको कहते हैं ना इसको फना 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 नफ्स हासिल कर लो, ऐसी सूरत में फिर रूहानियत जो आपको मिलेगी उससे आप जो प्रवास करेंगे वहाँ अकल नहीं पहुँच सकती, वहाँ अकल नहीं पहुँच सकती। हाँ जी, यूनानियों ने बहुत अकल का इस्तेमाल किया था, बहुत अकल का इस्तेमाल किया था, लेकिन चूंकि वही के सआदत से महरूम रहे लिहाजा क्या हुआ, बस एक जहनी वर्जिश ही हो रही है उससे, कुछ से क्या हुआ, कुछ भी नहीं मिला। हाँ जी, लेकिन जो सूफिया किराम है जिन्होंने माशाल्लाह मारिफत के जाम पिए, इस तरह अपने नफसानियत को ख़त्म करके उनको अल्लाह पाक ने वो चीज़ें मुफ्त में दे दी। अब मुजल्ल अफसानी रहमतुल्लाह अलैह ने क्या किया था, उनने तो वो चीज़ें नहीं की थी जो अफलातूनियों ने की थी या यूनानियों की थी, उनने तो ये नहीं किया था, उनने तो अपने तसव्वुफ के जो काम थे मतलब वो किए थे, लेकिन उनके ऊपर अल्लाह पाक ने वो उगदे कोले कि यूनानियों की गलतियों का भी बताया रोमियों की गलतियों का बताया और पता नहीं किन किन का, अल्लाह पाक ने फिर उनसे काम ले लिया। तो असल में यही वो चीज़ है कि इंसान वो जो जैसे मौलाना रूम ने फरमाया, जोहदुकुन दरबे खुदी खुदरा बया, वो जो है ना सुनाई दूँ मेरे ख्याल में इसी पर क्योंकि इसके साथ मुनासिब है।
connected. उनवान है जोहद कुन दरबे खुदी खुदरा बयाब, मसनवी में क्या है फरमाते जनाब, जोहद कुन दरबे खुदी खुदरा बयाब, मसनवी में क्या है फरमाते जनाब, जोहद कुंदर बे खुदी खुदरा बया, इसका मतलब ये है कि खुद को मिटा कर फना अपनी जो है ये आबोताब, नफ्स की आलाइशों को दूर कर छाई तेरे दिल पे जो है बेहिसाब, मसनवी में क्या है फरमाते जनाब, जोहद कुंदर बे खुदी खुदरा बयाब, आंखें तेरी सच भी फिर देख लें।
ये उसका फायदा अभी आ रहा है, हमारी आंख सच नहीं देख रही क्योंकि हमारे नफ्स के जरिए से देख रही है, नफ्स दरमियान में हायल है, जब नफ्स का हायल दूर होगा तो फिर आंखें सच देखने लगेगी।
दुनिया ऐसी हो के जैसे ख्यालो ख्वाब, कान तेरे हक से रोगर्दान हूँ और न सुनवाए गलत नफ्से खराब, मसनवी में क्या है फरमाते जनाब, जोहद कुंदर बे खुदी खुदरा बयाब, खुद से तू गुम हो सिर्फ वो याद हो,
खुद से गुम हो जाना यानी अपने आप को न देखना, अपने आप पर नजर न होना, सिर्फ अल्लाह पे नजर होना।
फिर वहां से आए भी कोई जवाब, तू समझ जाए कि तू कुछ भी नहीं और सब कुछ उसे कही है लाजवाब। मसनवी में क्या है फरमाते जनाब, जोहद कुंदर बेखुदी खुदरा बया। अपने खुद को इश्क में मादूम कर, तू तो बका का फिर खुलेगा तुझ पे बाप, जिस में तू उसका ही है और वो तेरा। हर वक्त सुनता हो तू उसका खिताब।
ये बहुत बड़ी बात है, यानी इल्हामात के ज़रिए से अल्लाह जल्ल शानु आपके साथ खिताब फरमाएंगे, बाकी तमाम चीज़ों से आपको काट देंगे, सिर्फ अपना बना लेगा। वो जो चीज़ होगी वो फिर यही कि तू चूँकि अब गुम कर चुका होगा, वो किसावत तो होगी नहीं, तो वही फ्रिक्वेंसी जिसको मतलब है वो मिल जाएगी, उसके बाद फिर वो चीज़ें आपके पास आने शुरू हो जाएगी।
अब मसनवी में क्या है फरमाते जनाब, जोहद कुंदर बे खुदी खुदरा बयाब। तू करे वो जो उसे मंजूर हो, वो करेगा जो के चाहे।
ये वो चीज़ है मंतू शुदम तो मनशुदी, मतलब ये कि वो जो है ना, यानी तू वही करे जो वो चाहता है, वो वह करे जो तू चाहता है। ये वो अल्लामा इकबाल के जो शेर है जिसको लोग असर नहीं जानते, गलत तशरी कर लेते हैं, खुदी को कर बुलंद इतना कर तकदीर से पहले खुदा बंदे से, वो असल में इस कैफियत पे आकर हो सकता है। फिस्क फजूर में लुथड़ा होकर अपने बारे में सोचना ये पागलपन हो सकता है और कुछ नहीं हो सकता। मतलब वो तो ये कि अपने नफ्स को ख़त्म करोगे, सारा कुछ मतलब जो है ना उसके लिए कुर्बान करोगे, फिर जब तुझे वो कबूल फरमाएगा फिर उसके बाद तुझे कहेगा बताओ क्या चाहते हो। लेकिन ये तो नहीं है ना कि मतलब तू अपने खुद के साथ मौजूद है, हाँ अपने नफ्स के साथ मौजूद है और फिर कहे कि मैं मुझे एक आ जाएगा, ये तो खाम खा अपने तौर पर अपने एक वो जो है पिंदार बना लिया हुआ। तो ये अल्लामा इकबाल की शायरी को जो लोग नहीं समझते उसकी वजह से गुमराह हो जाते, उसकी वजह ही है।
आ जनाब खुद को पहचानो शबीर के क्या हो तुम, खत्म शुद वल्लाहु आलम बिस्सवाब। खुद को पहचानो शबीर के क्या हो तुम, खत्म शुद वल्लाहु आलम बिस्सवाब।
तो ये खुदी और बेखुदी मेरे ख्याल में अल्लामा इकबाल के जो दो बड़े मकाले हैं ना, वो जो है ना उसमें इसरार खुदी और रमूज़ बेखुदी, इसका पूरा निचोड़ मतलब इसमें आ जाता है इसी गज़ल में, ये बेखुदी क्या चीज़ है और खुदी क्या चीज़ है। यानी आली ज़र्फ़ और बाहौसला आदमी के फैदेश से लोगों में और भी काबिल इज्जत बन जाते हैं, मगर कम ज़र्फ़ और बेहौसला इस मरतबे में पहुँच कर ऊँची ऊँची बातों पर उतर आता है, इसलिए नज़रों से गिर जाता है। मैं आपको बताऊँ, अगर अल्लाह ताला ने आपको अर्दिल अज़ीज़ बनाया किसी भी सिफत की वजह से, अब डिपेंड करता है कि आप उसको कैसे इस्तेमाल करते हैं, आए उससे आप दुनिया कैश करते हैं या आखिरत, इट इज़ अप टू यू। अगर नफ्स मौजूद होगा तो फिर किस चीज़ को कैश करोगे, दुनिया कैश करोगे, लिहाजा अच्छे लोगों की नज़रों से गिर जाओगे, अल्लाह की नज़रों से भी गिर जाओगे। अब अर्दे अलीज होना ये अच्छी सिफत है, लेकिन क्या हो गया, जाल बन गया उनके लिए। हाँ जी, और अगर कोई अच्छा आदमी हो तो इसी अब्दुलअज़ीज़ को माशाल्लाह कितना मुस्बत इस्तेमाल कर लेगा, कितना लोगों को हक की तरफ बुला लेगा, कितना लोगों को हक के साथ रोशनास कर देगा। तो यही वो क्या है कि मतलब जो जो मतलब जो चीज़ है कि जो लियाकत इंसान को मिल जाती है किसी भी वजह से। अब देखिए ये जो हजरत ने जो मरजू मुतमक्किन का जो इस्तिलाह यानी जिसको कहते हैं ना बताई है, इसमें चीज़ समझ में आ जाती है कि मरजू मुतमक्किन जो होता है वो नफ्स की इसलाह से अभी महरूम होता है। उसने जिक्र अस्कार किया होता है, उसके जिक्र अस्कार के असरात ले लिए होते हैं, और जिक्र अस्कार के जो असरात होते हैं जिस तरह दुनिया के लिए फ़ायदा पहुंचाते हैं, सिर्फ दीन के लिए फ़ायदा पहुंचाते हैं, दुनिया के लिए भी पहुंचाते हैं। इस वजह से हमारे मशायख का बाकायदा रिसर्च है कि काफिरों को जिक्र ना सुना ना बताओ, काफिरों को जिक्र ना बताओ। हज़रतानवी मोहसिन ने लिखा है, मैंने खुद पढ़ा है, काफिरों को जिक्र ना बताओ। क्यों? जिक्र के कुछ दुनियाई फ़वाद भी हैं, वो उन दुनियाई फवाद को हासिल करके समझे कि मुझे तो असल मकसूद हासिल हो गया, तो असल जब ईमान से महरूम हो जाएगा तो उसको तो कुछ नहीं मिला, उसको सिर्फ दुनिया मिलेगी। और अक्सर मैं अर्ज करता रहता हूं कि अपने दीन पर चलने वाला काफिर जो होता है, अपने दीन पर चलने वाला काफिर वो मुसलमान बड़े मुश्किल से होता है, और अपने दीन के पे न चलने वाला काफिर जो होता है वो मुसलमान आसानी से हो जाता है। क्योंकि वजह क्या है कि वो जैन मतलब इसके उसको जैन वो सही समझ रहा होता है, उसको बाकायदा शूर के साथ वो फॉलो कर रहा है, तो उसमें रास्ता करना बड़ा मुश्किल है। लेकिन जो शख्स है वो तो किसी चीज में भी नहीं है, सिर्फ नाम के हद तक उनके साथ है। आप उस पर जब मेहनत करेंगे, ये मैं जर्मनी में था तो वहां पर ये हिप्पीज का दौर था उन दिनों, ये 1985 की बात है, अब तो हिप्पीज नहीं होते ज्यादातर, लेकिन उन दिनों हिप्पीज बहुत होते थे। ये बिल्कुल सर बिखरा हुआ और जो है ना मतलब ये है कि वो अजीब अजीब वो काम करते थे, तो वो इस किस्म के लोग बैठे हुए थे किसी जगह पे। तो मुझे अल्फ्रेड साहब ने कहा, दीज आर द पीपल हु हैव सेड ऑलरेडी ला इलाह एंड देयर शुड बी समवन टू टेल देम इल्लल्लाह एंड दे विल बिकम मुस्लिम। कहते हैं इन लोगों ने ला इलाह पहले से पढ़ा हुआ है, अब किसी को उनको इल्लल्लाह समझाना है, बस बस इल्लल्लाह के साथ जो है ना ये मुसलमान हो जाएंगे। तो ये बात सही है, उन्होंने मुझे ऐसे लोगों से मिलाया भी था जो उनमें मुसलमान उसे मुसलमान हुए थे, बल्कि एक हमारे घर में आया भी था उधर, उसने मुझे एक गिफ्ट भी किया था, वो ऊद वगैरह जो उसमें करते हैं आज। तो मतलब मेरे ये है कि ये चीज़ है, तो अगर कोई शख्स वाकयतन मतलब एक कैफियत हासिल कर ले और बेखुदी हासिल हो, तो फिर माशाल्लाह फिर उनको जो चीज़ें हासिल होती हैं वो बहुत ज़्यादा ऊंची होती है। लेकिन अगर बेखुदी हासिल न कर सका, फिर उसके बाद वो फितना बन सकता है, जैसे मजलूम मुतमक्किन फितना बन जाते हैं, ये फितना बन सकते। हजरत ने रहमतुल्लाह अलैह ने जितनी शदोमत से इनके खिलाफ लिखा, आखिर कोई वजह तो थी ना, और आजकल हम अपने खुले आंखों से देख रहे हैं कि उसके असरात क्या है और क्या मसाइल पैदा हुए हैं। इसी तरह शराब के नशे में से बेनफ्स और शरीफ तब आदमी पूरा बादब बन जाता है, बखिलाफ उसके खुद पसंद शराब से हमेशा बेअदब हो जाता है। यानी जो मनुष्य से खबाइस को इतदार के साथ कम मकदार में वक्त खास पीते हैं, उससे उसके मखसूस खबाइस का जहूर कम होता है, मगर जो लोग इसके नशे में अपने मसार हाल उसके नतया मुस्तबिल को भूल जाते हैं वो शरीर मुफासद के मजदर बन जाते हैं। मैं आपको क्या बताऊँ, बड़े अजीब लतीफ़ नुक्ता है, मेरे ख्याल में तशरीह भी उन्होंने पूरी नहीं की है। वो ये है कि शराब और नफ्स, शराब के अंदर कुछ सिफात हैं, कुरान गवाह है। हाँ जी, क्या है आयत? मुनाफ़ लिन्नास व इस्मुहुमा अकबर मिन नफ़्हुमा नफ़्हुमा, इसमें कुछ वो तो है। अब ये जो है ना मतलब जो शख्स अपने नफ्स पे कंट्रोल करके कंट्रोल अंदाज में पीता है, तो उसके वो फायदे हासिल करते हैं और उसके नुकसान तक नहीं पहुंचने देते अपने आप को। जो उनका बाशूर तबका है वैसा करता है, मैंने देखा है उनको। और जो उनका बाशूर तबका है मतलब जो जैसे प्रोफेसर टाइप और इस किस्म के जो लोग होते हैं ना, जो यानी उनके वो लोग इस चीज़ का ख्याल रखते हैं, वो एक तो कुल के पीते नहीं हैं और दूसरा हर वक्त पीते नहीं हैं, यानी उनका अपना एक तरीक़ाकार होता है उसके मुताबिक। तो वो लोग चूंकि अपने आप में होते हैं लिहाजा वो जो उनके जो फ़वाद है वो तो हासिल कर लेते हैं, लेकिन वो जो जो नुकसान है उससे अपने आप को बचा लेते हैं। अगरच गुनाह तो इसमें, गुनाह तो इसमें दुनिया के लिहाज से बात हो रही है, दीन के लिहाज से तो बात नहीं हो रही ना। तो गुनाह को हम नहीं इसको वो करते हैं, गुनाह तो उसमें है। वह इस मोहम्मद अकबर में नफ़हमा, वो तो अल्लाह ताला ने भी फरमाया है। लेकिन ये जो है कम अज़ कम उसके दुनियाई मफादात के लिहाज से अगर देखें तो उसके अंदर जो दुनियाई फ़ायदा है, मसलन सबसे बड़ी फायदा उसके अंदर है कि सर्दी के खिलाफ रेजिस्टेंस, बाकायदा बाज़ बीमारों में ब्रांडी से इलाज करते थे, मतलब जो नमोनिया या उस किस्म की वो चीज़ होती थी तो ब्रांडी उनको वो देते थे। तो वो चूँकि उसका जो है ना वो यानी असर होता है जिस्म के ऊपर, तो अगर कोई शख्स उसको कंट्रोल अमाउंट में लेते हैं अपने नफ्स को कंट्रोल करके, तो इसके फायदे। और जो नफ्स का ताबे होता है वो कंट्रोल कब कर सकता है, वो तो सकिया और पिला और पिला और वो तो उसी पे लगा होगा, हाँ जी, नतीजतन वो आउट हो जाता है। तो हमने आउट लोगों भी देखा है, आउट लोगों भी देखे, जाहिर उधर तो पड़े होते थे, सूट बूट आदमी बड़ा बाइज्जत इस किस्म का होता था, वो नाली में पड़ा होता था, हाँ जी। वो एक दफ़ा ऐसे ही कोई बहुत ही ज़्यादा मोअज़्ज़ज़ किस्म का आदमी लगता था, उसने बहुत शराब पी हुई थी, तो उसके साथ एक और साथी था, उसको उसकी फात कर रहा था। तो वो जो उठ थोड़ा सा उठता ना तो कहते गुड एंड टाक, मतलब यानी मतलब जैसे सलाम करते ना, गुड मॉर्निंग जैसे कहते, गुड एंड टाक इस तरह करते थे। और लोग खिड़कियों में इस तरह देखते कि देखो इसके साथ क्या हो गया। तो वो जो है ना मतलब तमाशा बन जाते हैं, तमाशा बन जाते हैं। तो ये जो लोग इसकी परवाह नहीं करते उनके साथ तो ऐसा हो जाता है, और जो लोग इस बात का ख्याल रखते हैं कि मतलब ये है कि अच्छा कमाल की बात है, कमाल औरतें ज़्यादा नहीं पीती, मर्द ज़्यादा पीते हैं, औरतें ज़्यादा नहीं पीती शराब। उनको पता होता है कि हम कमज़ोर हैं, हम बर्दाश्त नहीं कर सकेंगे, वो नहीं पीते इतनी ज़्यादा, हाँ जी। तो ये जो चीज़ें होती हैं इसकी मतलब अपनी तौर। अब वो लोग तो चूंकि दुनियाई उनका तो दीन का मसला है ही नहीं, तो सिर्फ दुनियावी एनालिसिस के तौर पे करते हैं। तो दुनियावी एनालिसिस के तौर पे वो अगर उनके साथ कोई बात शुरू कर ले तो कहते हैं इसके अंदर तो ये फ़ायदा है, ये फ़ायदा है, ये फ़ायदा है, वो इस किस्म की बातें बताते हैं। लेकिन वो फ़ायदे तब मिलते हैं जब इंसान का अपने नफ्स पर कंट्रोल हो। बेनी इसी तरीके से मैं को अगर आप इश्क समझ लें, यानी यहाँ पर इस पोर्टल पे अगर इसको इश्क समझ ले और नफ्स उसके मुकाबले में हो, तो अगर किसी को इश्क हासिल हो लेकिन नफ्स की इस्लाह ना हो चुकी हो तो सारे इश्क को खराब कर देगा। हाँ जी, इश्क के लिए वो बन जाएगा, नंग बन जाएगा, हाँ जी। तो ये हजरत ने ये नुकता बताया है, यहां पर ये नुकता बताया कि जो मतलब देखे ना इस तरह शराब के नशे से एक बेनफ्स शरीफ नफ्स शरीफ तब आदमी पूरा बादब बन जाता है, और बखिलाफ उसके एक खुद पसंद शराब से हमेशा बेअदब बन जाता है। मगर चूंकि शराब पीने वाले ज्यादातर बद और नापसंद ही बन जाते, इसलिए शराब को इसलिए सबके लिए हराम कर दिया गया। इन इल्लत मतलब इस पे ये बताइए, हुक्म गालिब पर लगाया जाता है चूंकि शराब पीने वालों में नेक कम और बुरे ज्यादा हैं, इसकी वजह है कि इस पर रुकना जरा मुश्किल है, यानी अपने ऊपर जो है ना वो कंट्रोल करना चूंकि मुश्किल है, वक्त के साथ साथ इसका तकाजा बढ़ता है, तो इस वजह से फिर अंजामे कार ये नुकसान ही पहुंचाता है, तो इस वजह से इसको बंद किया हुआ है। इसलिए ये सबके लिए रामचंद्र जी से बुरे लोग की बुराई का तदारुक हो। गोया हसन के हाथ से तलवार छीन ली गई। बयान करदन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सब भी तफजील व इख्तियार कर देने आजवा राबर पीरा कार दीद व कार अजमूदा। आप सल्लम का उस जवान को माहिर तजुर्बा कार बुड्ढो पर तरजीह देने और इंतखाब करने का सबब बयान फरमाना। वही किस्सा जारी जिसमें आप सल्लम पे एतराज़ हुआ था। गुफ्त पैगंबर के ए जाहिर निगर तू मबी ऊरा जवाओ बे हुनर ए बेसारिश ए बेसारिश सियाओ मर्द पीर ए बसारिश सफ़ीदो दिल चुकीर अकली ऊ आजमूदम बारहा करद पीरी आ जवा दर का रहा पीर पीर अकल बाशद ए पसर पीर पीर अकल बाशद ए पसर। यानी कहते हैं बुजुर्गी बाकलस नबा साल। बुजुर्गी जो मतलब है कि अकल के साथ है वो साल की वजह से। पीर पीर अकल बाशद ए पे सर ने सुफीदी मोई अंदर रेश सर। ये सफेद बाल और यूज करना उसके नहीं अज अज बिलू सो वो पीर तर खुद के बुवत चूंकि अकलश नीस तो ऊला शे बुवत तिफल गिरश चू बुवत साहेब कमाल पीर बाश दर हुनर आ खुश हिसाल तिफल गिरश चू बुवत ईसा नफस पाक बाशद अज गुरूर अज हवस आ बयाजे मु दलीले पुख्तगीस पेश चश्मे बस्त किश को तग को ता तगीस आ मुकल्ल चू न दान जुज दलील वर्दर अलामत जोए दो दायम सबील बेरा आ गुफ्ती मकाए तदबीर रा चूंकि ख्वाही करद बिगजी पीर रा लीक पीरे अकल ने पीरे मुसिन में न दान मुमतहिन अज मुमतहिन आके ओ अस परदे तकलीद हस ओ बनूरी हक बबीन धर च हस्त नूर पाकिश बे दलील ओ बे बयां पोस्त बश काफ दराए दरम्या पेश जाहिर बीच कल्ब ओ चे सरा ओ च दान चीस अंदर कौसरा ए बसारे ए बसारे ए बस ए बसाज रिस ए बसा जिर रेसिया करदा बदूद तारहद अज दस्त हर दर दर दुजदी हसूद ए बसा में से बीनत दह बजर ता फरोशद आ बाकले मुख्तसर माँ के बातन बीन जुमला किश्वरेम दिल बबीनम वो बज़ाहिर नंगरीम काजियाने के बज़ाहिर मी तनंद हुक्मराबिश हुक्म बर इश्काल जाहिर मी कुनत चूँ शहादत गुफ्त द ईमानश नबूत हुक्म ओ मोमिन कनत ईको मजूत पस मुनाफिक अंदरी ज़ाहिर गरिख्त खून सद मोमिन बपिनहाई बरिख्त जोहद कुन ता पीर अकलो दी शवी ता चो अकले कुल तो बातिन बी शवी अज अदम चो अकल जी बारो नमूत खिल अतश दाद हजारा इज फजूद अकल चूँ अज आलम गैबी कशाद रिफत अज रिफ अफजदो हजारा नाम दाद कम तरी जा नाम हाय खुश नफस ई की नवद हीच ओ मुख्ताज कस गर्भ सूरत दान मायद अकल रू तेर तेर बाशद रोज पेश नूरी ओ दर मिसाले अहम की पैदा शवद जुलमत शब पेश ओ रोशन बवद कूज कूज शब मुजलिम तरो तारी तरस्त लिख हफ्फाश शकी मुजलिम खरास अंद कंद खुई कुन बानूरी रोज वरन खफ्फाश बमानी बेफरोज आशिकी हर जा शिकालो मुश्किलिस दुश्मनी हर चा चराग मुकबिलिस जुल्मती अशकाल जा जो यद दिलश ताकि अवजू तर नमायद हासिलश था तुरा मशूली आ मुश्किल कुनद वजन वजन हारे जश्त खुद गाफिल कुनद। पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ए जाहिर बी तो उसको जवान यानी बेहुनर न समझ। बेहुनर का अतफ तफसीरी है। ए बेहतरे काली दाढ़ी वाले हैं और वो जवान मर्द अकल तदबीर में बुढ़े हैं। अरे बहतेरे सफ़ेद दाढ़ी वाले बुढ़े हैं उनके दिल सियाकारी में खैर के सिया रोगन की तरह सियाह हैं। मैंने उसके अकल को बारह आजमाया है। इस जवान ने अक्सर काम में तजुर्बाकारी के लिहाज से बुढ़ा बन पेश किया यानी तजुर्बाकारी। ए अजीज़ बुढ़ा वो है जो अकल का बुढ़ा है ना बुजुर्ग हो न कि दाढ़ी और सर के बालों की सफ़ेदी। बुजुर्गी बाकल हसन बसाल। हाँ भला अगर वो जवान बुढ़ा भी होता तो इबलीस से ज़्यादा बुढ़ा कब हो सकता था जिसने लाखों बरस से बात की थी। जब इसमें अकल नहीं तो ना चीज़ होगा। जिस तरह शैतान इसके अंदर बुढ़ा होने के बावजूद जरा सी बात में गलती कर जाने से मलून हो गया। इस जवान को तू जवान नहीं ख्वाब बच्चे ही समझो मगर जब वो कमाल हो तो वो खुशहसाल हुनर के लिहाज से बुढ़ा होगा, उसको बच्चे ही समझ लो, मगर जब वो ईसा अलैहिस्सलाम की से बात करने वाला हो तो गुरूर ख्वाहिश नफसानी से पाक होगा। जिस तरह ईसा अलैहिस्सलाम ने बहालत शेरख्वार की महद में गुफ्तगू थी तो बुढ़ों को दम खुद कर दिया। वो बालों की सफ़ेदी तो बंद शुदा आंखों की आगे पुख्तगी की दलील है, जिसकी निगाह की रफ्तार अदराक हकायक में कमज़ोर है। वो ज़ाहरी दलाल का पाबंद चूँकि दलील के सवार सिवा इदराक हकायक का और कोई तरीका नहीं जानता, इसलिए वो हमेशा आसार और इलामात में सुराख का रास्ता तलाश करता है। यानी बालों की सफ़ेदी को बुजुर्ग अकल की निशानी और स्याही को जवानी जेल की अलामत समझ कर अपना फैसला ज़ाहिर करता है। हालांकि कभी मामला इसका बरक्स भी होता है। पीछे मोतरज ने कहा था, या रसूल आपने खुद फरमाया कि पीर बायद मेरे पेशवा। आगे इसका जवाब देते, इसी मुकल्लद के लिए हमने हुक्म दिया कि जब तू ये तदबीर करेंगे तो किसी बुजुर्ग के तबाव को इख्तियार कर खुद ब खुद क्यासी डकोसलों से काम न ले, लेकिन वो अकल का बुजुर्ग होना चाहिए, न कि उम्र रसीदा बुढ़ा जो फतूर अकल से इम्तहान देने वाले इम्तहान लेने वाले में फ़र्क न समझे। वो जो तकलीद मजमूम के पर्दे से निकल गया, तकलीद मजमूम वो जो तकलीद मजमूम के पर्दे से वो मौजूदात को हक तआला के नूर से देखता है। तकलीद से यहाँ बसीरत बातिन से काम न लेना मुराद है, तकलीद इमाम मुराद नहीं, जो एक इस्तिलाही लफ्ज़ है। बाद गैर मुकलीद इस किस्म के अशार को ना हक तकलीद मुस्तल के रूप में पेश करते, जो उन लोगों की कोर बात नहीं है। मतलब ये है कि वो जो है ना, ये तो असल में यानी जिसको हम कह सकते हैं कि इंसान लकीर का फकीर जिसको हम कह सकते हैं, वो तकलीद हुआ था। लेकिन जो अकल से काम लेता है और तमाम चीज़ों को देखता है तो वो मंजार मतलब है कि तकलीद मजमूम से निकल गया होता है। फिर इस पीर अकल की बसीरत बातिन का पाक नूर की दलील बयान के बगैर सरबस्त उमूर के चमड़े को चीरता हुआ अंदर पहुंच जाता है। उस पीर अकल पर इन उमूर के बातिनी अहवाल बला तकरीर बयान मुनकशिफ होने लगते हैं। इत्तकु फिरासतुल मोमिन फिन्नुज़ुरु बिनूरिल्लाह। बखिलाफ इसके ज़ाहिरबीन के आगे क्या कोट और क्या करा, सब यकसा है। वो क्या जाने कि इस पोशीदा टोकरी में क्या है। आगे फिर इरशाद का आसार ज़ाहिर से अहवाल बातिन का सुराग पाना मुश्किल है। अरे बहतेरे सोने के सिक्के दुई से स्याह किए हुए हैं, ताकि हर हाथ से चोर के हाथ से महफूज रहें। इस तरह बाज़ुल्लाह अपने कमालात के अख्वा के लिए ऐसे ऐसे अफाल का इजहार किया करते जिनसे इन पर बदगुमानी हो। एक बुजुर्ग थे, वो तशरीफ लाए थे खाना काबा। ज़ाहिर खाना काबा में तो सब लोग आते हैं, हज के लिए आते हैं, उमरों के लिए आते हैं। तो हमारे जो अजीबुद्दीन साहब है, वो चूँकि इन लोगों को जानता होता है, वहीं पर वो थे तो उनके करीब बैठ गए। मौका देख के उस बुजुर्ग को जब एहसास हो कि इसने मुझे ताड़ लिया है, तो उसने जेब से सिगरेट की डब्बी निकाली, इसको इसी तरह आपके पीछे देखा, फिर इसके बाद जेब में रख लिया कि मतलब उसको पता चल जाए कि मतलब मैं तो सिगरेट पीता हूँ। तो वो अपनी जगह सहले नहीं, अजीबुद्दीन साहब उनको तो पता था, कहते तो उसके बाद वो उधर नजर नहीं आया, गायब हो गया। तो अब ये जो है ना, मतलब ये बस बाज दफ़ा ऐसा करते हैं। यह वजीद बुस्तामी रहमतुल्लाह अलैह, ये इनका वाक्य है कि अपने इलाके बुस्ताम में जब आ रहे थे काफ़ी अर्सा बाद, तो पूरा बुस्ताम उमड़ आया उनके इस्तकबाल के लिए। रमज़ान शरीफ का महीना था। तब उनने जब देखा, उनने कहा ओफो नफ्स तो तेरा बहुत ज़्यादा खुश हो जाएगा, चलो इसका इंतज़ाम करता हूँ। सब लोग के सामने गुदड़ी से खुश रोटी निकाली, हाँ जी, और उसको खाना शुरू किया। सब ने कहो ये तो रोज़ा खोर है, तो रोज़ा खोर है, तो रोज़े खाता है। अब सब लोग आगे पीछे तितर बितर हो गए, सिर्फ चंद लोग ठहर गए। ने कहा भाई तुम भी जाओ, तुम क्यों यहाँ खड़े हो। कहते हजरत आप कुछ भी करें ना, हमने यहाँ से नहीं जाना, हमें मालूम है कि आप कौन है। हाँ जी, वो टस से मस नहीं हुए तो हजरत के साथ रहे। तो हजरत ने फरमाया, देखो लोग कितने जल्दी करते हैं, ये भी नहीं जानते कि मुसाफिर के ऊपर रोज़ा रखना लाजिम नहीं होता। मुसाफिर पे रोज़ा रखना यानी उस वक़्त लाजिम नहीं होता, बाद में भी रख सकता है। अब उन्होंने अपने आप को एक बहुत बड़े नुकसान से बचाने के लिए एक छोटे सर काम किया है, गोया कि उसके लिए तो रोज़ा यानी वो था, यानी ऑप्शनल था, उसको छोड़ दिया। लेकिन एक बहुत बड़ी चीज़ से अपने आप को बचा लिया, क्योंकि इसमें पढ़ने वाला था। तो इस तरीके से मतलब ये बुज़ुर्ग अपने आप को बचाते रहते हैं। हाँ जी, लेकिन जो लोग नहीं मतलब जानते तो वो इसमें फंस जाते हो, जो जानते हैं तो कभी भी नहीं हटते। हमारे हजरत सैयद तस्सीम अल हक साहब रहमतुल्लाह अलैह, उसने भी बहुत ज़्यादा अपने आप को छुपाया था। अब अल्लाह का शुक्र है कि अल्लाह पाक ने हज़रत को मुझ पर ज़ाहिर किया था, तो मुझसे अब फिर नहीं छुप सकते थे। ज़ाहिर मतलब है कि मैं हज़रत के पास जाता तो हज़रत के साथ मैं बातें करता सारा कुछ। तो लेकिन बाज़ जितने भी हमारे कज़न या दूसरे लोग थे, उनको जब मैं कहता कि भाई ये बहुत बड़ा बुजुर्ग, कहते कौन, ये तो डाइजेस्ट पढ़ता है। मैंने कहा चलो ठीक है, अब मैं क्या कहूँ भाई, उसको डाइजेस्ट पढ़ता है। हाँ जी, तो खैर बहरहाल जब फोत हो गए तो फिर रो रहे थे कि सब कुछ अपने साथ ले गए, किसी को कुछ नहीं। मैंने कहा नहीं, मैंने कहा था तुम लोग को, लेकिन तुम लोग तो कहते हैं वो तो डाइजेस्ट पढ़ते, अब फिर क्यों रोते हो। हाँ जी, तो ऐसा अपने आप को छुपाते थे। एक दफा किसी के लिए मुंह से निकल गया कि भाई मेरे पास जो कुछ था वो आपको दे दे, तो फिर फौरन उसका थोड़े से किया कि खाली जेब को बाहर निकाल के कहा कि भाई खाली जेब तो इंसान हर एक को देख दे सकता है, खाली जेब तो इंसान हर एक को दे सकता है। यानी अपने आप को छुपाया। इतने बड़े वलीउल्लाह थे कि एक हज़रत मौलाना खलील साहब तशरीफ लाए थे, जो बहुत माशाल्लाह यानी तकवीनी बुजुर्गों में थे, तो उनको उनके जो भतीजे डॉक्टर अरशद साहब ले गए थे मिलाने के लिए। तो खैर उनसे मुलाकात हो गई। अब बाहर आ गए तो डॉक्टर साहब ने मोटरसाइकिल स्टार्ट की, इनसे कहे जी आप तशरीफ लाए, और वो कहते हैं उनके घर को मुसलसल देख के जा रहे, घूर रहे मुसलसल देख के जा रहे। तुमने कहा जाना नहीं है? उन्होंने कहा हजरत जाना तो है। तुमने कहा फिर क्या कर रहे? कहते मैं हैरान हूँ कि इस दौर में भी इतना बड़ा बुजुर्ग हो सकता है, इस दौर में भी इतना बड़ा बुजुर्ग हो सकता है। हाँ जी, लेकिन अपने, बल्कि मैं कहता हूँ उनके औलाद से पूछो तो उनके औलाद को पता नहीं था, औलाद को भी पता नहीं था, और बाकी लोगों तो छोड़ो। हाँ जी, तो ऐसे ऐसे अल्लाह ताला इनको सलीका अता फरमा देते हैं कि वो जो है ना बस अपने आप को छुपा लेते हैं। मतलब छुपाना अपने आप को बड़ा मुश्किल काम है, लेकिन वो कर लेते हैं। या करीम, ये बहुत से तांबे के सिक्के सोने के साथ मलम्मा होते हैं ताकि उनको किसी कमक्कल आदमी के पास फरोख किया जाए। हम जो तमाम आलम के बातिन को ताड़ने वाले, दिल को देखते हैं जाहिर को नहीं देखते। अली अदालत जो जाहिर पर तवज्जो रखते हैं, जाहिरी सूरतों पर हुक्म लगाया करते हैं। जब किसी ने कल मशाद पढ़े और अपना ईमान जाहिर किया, तो ये लोग फौरन उसके मोमिन होने का हुक्म लगा लेते हैं, और उसका हुक्म जाहिर का नतीजा ये हुआ कि बहुत से मुनाफिक दिल के काफिर इस जाहिर के हुक्म में पनागीर हो गए। उन्होंने पोशीदा साजिशों से सैकड़ों मुसलमानों को कत्ल करवा डाला। इनको ज़ात इस्लाम जाहिर पर हुक्म लगा, मुनाफिकों को भी दाखिल इस्लाम कर लेते, जिसका नतीजा होता है कि दुश्मन इस्लाम मुसलमानों की जमात में मिलकर ऐसे फितने बरपा करते हैं जिससे मुसलमान तबाह हो जाते हैं। चुनाच अब्दुल्ला बिन सबा, जो यहूदी नस्ल यहूदी मजहब के दुश्मन इस्लाम था, उसने मुसलमानी लिबास से नमूदार होकर शी मजहब की बुनियाद रखी और क्यामत तक के लिए सुनी शीशे का शीह का झगड़ा खड़ा कर दिया। अगर जाहिर पर हुक्म लगाना खतरनाक है, बस तुमको चाहिए जो दुकन तापीर अकलोदी शवी ताचो अकले कुल तो बातिन भी शवी, कोशिश करो कि तुम दाढ़ी और सर के नहीं बल्कि अकल और दीन के बुजुर्ग बनो, ताकि तुम अकल कुल की तरह बातिन के देखने वाले बन जाओ। जब अकल जेबा अदम से जाहिर हुई तो कुदरत हक ने उसको खिलत बाशी और हजारों तरह से उसकी इज्जत अफजाई की। अकल जब आलम गैब से निकली तो हक ने इसकी बढ़ते ज्यादत की इजाजत की, उसके हजारों नाम रखे। यानी अकल की ज्यादा शान की वजह से मुख्तलिफ इलमी जमातों ने उसके मुताद नाम रखे। चुनाच उलूमी सिमिया वालों ने इसका नाम अकल नजरी, अकल इलमी, अकल कस्बी, अकल हयूला, अकल बिलफेल, अकल मुस्तफाद, अकल मुनफ़इल, अकल फ़ाल और अकल कुल रखें। हुकमा इसको जोर मफारक कहते हैं। सूफिया के नज़दीक ये कल्ब है, बाज़ इसको नूर कल्ब कहते हैं, बाद ने इसको रूह किसी नफ्स नातक समझा है। मशाय मुतकदमी ने इसको कलम और रूह कुदसी के नाम से मौसू किया है, और मशाय मुतखरी ने भी इसका नाम लोह कलम रूह कुदसी रख दिया है। इस लिहाज से वह नूर अफज़ाए बातिन और मजहर सूर मक़ूल है, नूर कहलाती है। उस एतबार से केवल हमात रब्बानी और शरात मलाइक के नकुश का महल है, लोह कहलाती है। तजल्यात इलाही और वारदात गैबिया को लोहे दिल पर मुकश करने के लिए वो कलम है, और शुआब बहीमी और कदूर तबीयत के अजाल के महर की वजह से रूल कुद्स के नाम से मारूफ है। इसलिए कहा कि हकल के हज़ार नाम जमे से बतौर नमूने चंद पेश किए गए। इन अजीब लफ्ज नामों में से कम ये नाम काबिल तवज्जो को बिल्कुल किस चीज़ के मोहताज नहीं। यानी अकल इदराक माकूलत में सिवाय खुदा तआला के किसी के मोहताज नहीं, क्योंकि वो खुद जोर नूरानी है। जुलमत जोर को दूर करने के लिए उसको किसी वास्ते की जरूरत नहीं, और बाकी तमाम कवाय मुद्रे का अपने काम में अकल में के मोहताज है। اگر عقل مجسم ہو کر اپنا چہرہ ظاہر کرے تو اس کے نور کے آگے دن کی روشنی مان پڑ جائے، کیونکہ قلوب اولیاء کے انوار آفتاب کے انوار سے بلند درجہ افضل ہے، اور بمقابلہ اس کے اگر بیوقوفی کا مجسم ظاہر تو اس کے اندر تاریخ ہوگا کہ رات کی تاریخی بھی اس کے آگے کی چمک رہی ہوگی، کیونکہ وہ بیوقوفی کا مجسمہ رات سے بھی زیادہ کالا اور زیادہ تاریخ ہے، لیکن یہ بدبخت چمگادڑ تاریخ وقت کے ہی قدردان ہوتے ہیں۔ ہاں جی، اے بے خبر آہستہ آہستہ اللہ کے دن کے نور سے مانوس ہو تاکہ ان کے کمالات سے فیض حاصل کر، ورنہ تو چمگادڑ کی طرح نور سے محروم رہے گا۔ یہ کمبخت چمگادڑ ایسی ہر جگہ کی عاشق جا نجات و فلاح میں کوئی رکاوٹ اور مشکل پیش آتی ہے، وہ ایسی ہر جگہ کے دشمن جہاں کسی مقبول خدا کی ہدایت اور ارشاد کا چراغ روشن ہے اس طرح نجات نظر آ سکتی ہے۔ یعنی مشکلات کے مقام سے مراد دنیاوی مال و جاہ کی طلب ہے، جس میں پڑھ کے انسان عاقبت کے فکر و افعال اعمال کی بجاوری سے غافل ہو جاتا ہے، اس کی نجات میں رکاوٹ پیدا ہو جاتی ہے۔ ایسے اشخاص کو انبیاء کی دعوت اور علماء کی صحبت سے نفرت ہوتی ہے، کیونکہ اس سے دنیاوی جاہ و دولت کی طرف سے نفرت پیدا ہوتی ہے۔ یعنی یہ بات صحیح ہے کہ بعض لوگ اعمال اس لیے نہیں کرتے کہ ان کو اس سے دنیا کا نقصان نظر آتا ہے، یعنی یہاں تک کہ لوگ موجود ہیں کہ وہ نماز نہیں پڑھتے، وہ کہتے ہیں جب ہم نماز پڑھتے ہیں ہمیں دنیا کا نقصان ہو جاتا ہے، ایسے لوگ ہیں۔ ہاں جی، تو یہ بدبختی ہے، چمگادڑ ہیں، مطلب یہ کہ ان کو اندازہ نہیں ہے کہ ہم کیا کر رہے ہیں۔ یہ نماز تو یعنی خوبی کو پیدا کرنے والی چیز ہے، لیکن یہ اس کو اپنے لیے رکاوٹ سمجھتے ہیں۔ اچھا، اس کا دل ان مشکلات کے اندھیرے کا طالب اس لیے تھا کہ وہ اپنے دنیاوی فوائد کو ترقی دے اور خوب کثیر مال و عالی جا بن جائے، حتیٰ کہ وہ تم کو بھی اس مشکل میں مبتلا کر لیتے اور اپنے بدوز وجود سے تم کو غافل کر لیتا ہے۔ یعنی چمگادڑ کا بدوز وجود تو ظاہر ہی ہے، جس کے آنکھیں نور سے متنفر چندیائی ہوئی ہیں۔ دنیا رات کو آرام کرتی ہے تو یہ اس کے کاروبار کا وقت ہے، دنیا دن کو کاروبار تو وہ سوتی ہے، وہ الٹے کام، الٹی روش اور الٹی زندگی اس کے اندر خوگر ہے کہ سوتے وقت بھی چھت یا درخت میں الٹی لٹکتی ہے۔ یہ حال دنیا داروں کا ہے، جن کے لیے سیدھا راستہ تو یہ تھا کہ دنیا کو دارالعمل سمجھ کر طاعت و عبادات کی توشی جمع کرتے، مگر وہ اصل مقصد کو چھوڑ کر دنیا کی کے فانی فوائد کے اصول میں لگ گئے، تاکہ یہاں خوب عیش و عشرت کی زندگی بسر کرے، ان کی مالی و منصبی خوشحالی کو دیکھ کر تم بھی اس کی رس کرنے لگتے ہو، چاہتے ہو کہ اس طرح ہمارے بھی بڑے بڑے محلات اور پرفضا باغات ہو، کھانے کو مرغوب غذائیں، پہننے کو شانہ پوشاکیں اور سیر کے لیے گھر پر اپنی بگی یا موٹر موجود ہو، مگر تم یہ نہیں دیکھتے کہ وہ کمبخت دنیا دار جس کی فریب نفس اور غوائش شیطان سے بقول مولانا اس کی نہاد زشت سے بالکل غافر ہو رہے ہیں۔ فخر جعل قومی فی زینتی وقال قال الذين يريدون الحياة الدنيا ليت لنا مثل ما اوتي قارون انه لذو حظ عظيم۔ ایک دن قارون اپنے تسگہت شام سے اپنے قوم کے لوگوں پر نکلا، تو جو لوگ دنیا کی زندگی کے طالب تھے کہنے لگے کہ جیسا سامان قارون کو ملے کاش ہمارے پاس بھی ہوتا۔ ان میں شک نہیں کہ قارون بڑا صاحب نصیب ہے، آخر جب قارون کا حضرت نام انجام لوگوں نے دیکھا تو اپنے رس سے نادم ہوئے اور کہنے لگے لولا من اللہ علیہ خصف بینا، خدا ہم پر اپنا کرم نہ کرتا ہم کو بھی زمین میں دھنسا دیتا۔ مطلب یہ ہے کہ انسان کو تابین ہے، اللہ پاک نے بھی فرمایا کلا بل تحبون العاجلۃ وتذرون الآخرۃ، ہرگز نہیں تم بلکہ جو فوری چیز ہے اس کا ریس کرتے ہو، اس کو پسند کرتے ہو، جو باقی آنے والی چیز ہے اس کو چھوڑتے ہو۔ لہذا دنیا کی چیزوں کی طرف لپک زیادہ ہے۔ اکثر میں مثال دیتا ہوں کہ اگر میں اعلان کر دوں کہ میں آج سے روزانہ ایک گھنٹہ میٹرک کے اسٹوڈنٹس کو مفت فزکس پڑھاؤں گا اور میری ریپوٹیشن اچھی ہو کہ بھائی یہ فزکس جانتا ہے، مجھے بتاؤ کتنے اسٹوڈنٹس میرے پاس آ جائیں گے، جگہ بھی نہیں بچے گی، اتنے اسٹوڈنٹس آئیں گے اور ایک دوسرے کو اطلاع کریں گے۔ ہاں جی، یا اعلان ہوگا کہ بھائی جو لوگ بھی آج کے مجلس میں شریک ہوں گے اس کے اخیر میں ان کو 1,000 روپے دیے جائیں گے، پھر دیکھو کتنے لوگ آتے ہیں، پھر تو باقاعدہ میسیجنگ کر کر کے اپنے گھروں سے لوگوں کو بلائیں گے۔ لیکن آخرت کے لحاظ سے اگر کوئی چیز دیا جا رہا ہو ان کو آپ منتیں بھی کریں گے، وہ جی مجھے کام ہے جی، یہ بات ہے، بس جی میں تو آتا تھا جی، بس وہ فلاں کام پڑ گیا، فلاں یہ ہو گیا وہ ہو گیا، آگے پیچھے ادھر ادھر کی بات۔ ہاں جی، اس کی وجہ یہ ہے کہ ان چیزوں کی قدر نہیں ہے، ان چیزوں کا احساس نہیں ہے۔ ہاں جی، ان چیزوں کو لوگ سمجھتے ہیں شاید ہمارے اوپر بوجھ ہے، جو اصل ہے और जो जो दुनिया की जो चीज़ें जो फानी है और फना होने वाली है उस पे लोग रिझते हैं। तो यहाँ पर हज़रत ने भी फरमाया कि चूंकि दुनिया की जो निगारिश है वो सामने और ज़ाहिर है और आखिरत की जो है वो बाद में आने वाली है, लिहाजा जो लोग बेवकूफ़ है वो इस निगारिश पर लट हो जाते हैं और अपने आप को इसी में मतलब लटू कर लेते हैं और वो जो है मतलब उसी पे लगे रहते हैं। यहाँ पर एक हमारे एक साथी थे, आमिल थे, बड़े अच्छे आमिल थे, नेक आमिल थे, अल्लाह उनकी मग़फ़रत फरमाए। हमारे साथी थे, वो नहीं आते थे हमारे खानकाह में। वो कहते कि मैं आना चाहता हूँ लेकिन मुझे ये ख़तरा है कि अगर मैं आऊँगा तो लोग मेरी तरफ़ देखेंगे तो आपकी मजलिस से टूटेंगे, तो मैं नहीं चाहता कि आपके मजलिस से कोई टूट जाए। कोई बात सही थी, बात सही थी। अभी अगर मैं अमलियात के लिहाज से बात करूँ ना तो ये सारे करीब आ जाएंगे, क्या क्या बात है, मतलब क्या बात कर रहे हैं आज, क्यों, वजह क्या है उसके, दो दुनिया है, दुनिया की तलब तो बहुत ज़्यादा है। और अगर दीन के लिहाज से बात करूँ इस तरह टेक लगाए होंगे, पीछे बैठे होंगे, मतलब वो जैसे कि मतलब जरूरत ही नहीं। तो ये जो है ना, ये वाली बात है कि इंसान की कोता ने अंदेशी जो है इंसान को महरूम कर देती है। अगर इंसान के अंदर अकल जैसी जौहर मौजूद हो, वो एनालिसिस कर सकता हो, तो अल्लाह पाक ने फरमाया बल तो उसरून हयात दुनिया वल आखिर तो खैर हो आबका, बल्कि तुम जो दुनियावी ज़िंदगी को तरजीह देते हो हालांकि आखिरत अच्छी भी है और बाकी रहने वाली भी है। अभी अकल की बात है या नहीं है, आखिरत अच्छी भी है, खैर है, यहाँ से ज़ाहिर है, मतलब खैर इतना है कि मसलन आप एक घर बनाने में कितनी मेहनत करते हैं, पैसे भी अगर आपके पास हो तो तकरीबन 1 साल तो बनाने में लगते हैं, और उसके साथ जो मुसीबतें और तकलीफें और परेशानी और अब भाग दौड़ और ये और वो सारा कुछ होते हैं। ये घर आपने बना लिया, कितना अरसा आप इसको इस्तेमाल करते हैं? मैक्सिमम मैक्सिमम इंसान उम्र के आखिर तक, तो इंसान जब मकान बनाते हैं 30-40 साल से उसका उम्र तो ज़्यादा होती है, तो उसका मतलब 20-25-30 साल ही उसको इस्तेमाल करता है। अच्छा, तो बनाने में 1 साल लगा, इस्तेमाल 30 साल हो गया, 1:30 रेशो है बाकायदा। लेकिन आखिरत में इस चाश्त की नमाज पढ़ लो तो आपका जो मकान बना वो उसके अंदर ये होगा वो ये होगा वो होगा वो ये होगा, सारे तफसीलात बताए मौजूद हैं। और ये होगा कि हमेशा के लिए होगा। तो अच्छा, तो इसलिए कि इस तरफ कोई घर इधर हो ही नहीं सकता, और यहाँ तो हमेशा है नहीं, या तो हमेशा है नहीं, या तो महदूद जिंदगी के लिए। तो इससे पता चलता है कि जिनकी नज़र ऊपर पे होती है, असल पे होती है, वो यहाँ की मुश्किलात बर्दाश्त कर लेते हैं। उनको पता होता है कि इसकी कोई कीमत नहीं, यहाँ तो बस जिंदगी गुजारने के ढंग से को जितना मतलब आप गुजार सकते हैं बस ठीक है, तकलीफ बर्दाश्त उस करो। लेकिन यह है कि असल वहाँ की तैयारी करनी होती है। वो जो है ना मतलब ये कि इसको इतना अहम नहीं समझते, असल अहम उसको समझते हैं, लिहाजा उसकी पूरी एनर्जी उस पे लगती है। हाँ, उसका कुछ हिस्सा मजबूरन यहाँ भी लगता है क्योंकि अगर जिंदा तो इधर भी रहना है, काम तो करना है। तो ये जो है ना, ये बस इस तरह होता है। लेकिन ये कि उसकी तरफ वो ललचाई हुई नज़रों से देखता नहीं है। तो बस यही असल में बुनियादी बात है कि हमारे जो मशायख है जो बार बार दुनिया की बेसबाती बयान करते हैं, तो लोग कहते हैं कमाल है, दुनिया के अंदर रहती ही नहीं है, मतलब खामखा दुनिया की गीबत करते रहते हैं, दुनिया के खिलाफ बातें करते रहते हैं। हालांकि एक नफ्सियाती मसला है यहाँ पर कि ये जितने भी दुनिया के खिलाफ बुजुर्गों की बातें हैं उसको आप रेशो ले लें अपने जिंदगी के साथ, एक लिमिटेड 10% होगा मसलन, उससे ज्यादा तो नहीं होगा, लेकिन बाकी 90% दुनिया मुसलसल दावा दे रही है। अब उस 90% दावत की रद्द को 10% भी अगर आप कम करें तो क्या हो सकता है? तो आप किसी बुजुर्ग को कह सकते हैं भाई ये ना करो? हम मुझे नहीं, क्योंकि जाहिर मतलब अब भी कम है, अब भी बहुत कम है अगर देखा जाए तो उस जरूरत के लिहाज से तो अभी बहुत ज्यादा की जरूरत है, लेकिन मजबूरन कम है क्योंकि इसके ज्यादा इंसान सुन ही नहीं सकते, उनमें हौसला ही नहीं है, तो मजबूरन जो है ना मतलब यह है कि वो कम करना पड़ता है। लेकिन बात तो ऐसी है कि जो दावत दूसरी तरफ मौजूद है वो दावत मुसलसल है, वो मुसलसल है, उसके लिए किसी की तरफ जाने की जरूरत भी नहीं। आप रास्ते पे जा रहे हैं, दावत मौजूद है, आप मोबाइल उठा दे दावत मौजूद है, हाँ जी आप कोई और किताब पढ़े तो दावत मौजूद है, यानी हर जगह पर दुनिया की दावत मौजूद है, उसके लिए किसी सोचने की जरूरत नहीं है। तो यही बात है कि हमारे जो मशायख जो बार बार दुनिया की बेसब बातें बयान करते हैं वो सिर्फ और सिर्फ मजबूरन बयान करते हैं क्योंकि उनके पास कोई और ऑप्शन नहीं है। वो बताते रहते हैं कि चलो कम अज़ कम कुछ ना हो कुछ तो हो, ताकि किसी न किसी दर्जे में बात तो पहुंच जाए ना, कोई अगर इस तरफ आना चाहे तो उसके लिए एक रास्ता तो हो, तो बस इतना करते हैं। वरना सही बात है, मैं आपको बता दूं कि हालात जो आजकल हमारे हैं उसमें तो खैर की तरफ जाना बड़ा मुश्किल से मुश्किल तर होता जा रहा है, क्योंकि हर तरफ फितने ही फितना है, हर तरफ नुकसान ही के नुकसान की दावत है, हर तरफ शर ईशर चढ़ा आ रहा है। ऐसी सूरत में ये जो अहलुल्लाह की जगह हैं, ये सुभान अल्लाह किले हैं, किले, इन किलों के साथ जो वाबस्ता हो जाएं, तो यकीन जानिए ये फितनों से बचने के लिए बहुत बड़े ज़राए हैं। हम जब जर्मनी में थे, अपने शेख मौलाना शफ़ा रहमतुल्लाह अलैह की खिदमत में चूँकि रहते रहे थे, हज़रत का फैज़ था, जर्मनी में रहकर भी हज़रत का फैज़ हमें इतना महसूस होता था कि बाज़ दफ़ा बस्त की वजह से हमें बिला तशबीह में अर्ज़ करता हूँ ऐसा लगता है जैसे हम ज़मीन के ऊपर चल रहे हैं, ज़मीन के साथ मिलके नहीं चल रहे, यानी ऐसा ऊपर, और इतनी खुददारी और इतनी माशाल्लाह यानी सिर चश्मे लाने दी थी कि वो हमारे सामने वो सारी चीज़ें हेच नज़र आ रही थी, उनके जो कर्र फर्र और या उस किस्म की जो चीज़ें थी वो बिल्कुल उसकी तरफ अल्हम्दुलिल्लाह वो नहीं था। वो मतलब वो जो असल चीज मतलब जो हजरत मौलाना साहब रहमतुल्लाह अलैह, अल्लाह अकबर अल्लाह अकबर, अल्लाह अकबर अल्लाह, أشهد أن لا إله إلا الله La ilaha illallah, 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 ilaha illallah. La ilaha illallah, 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 Muhammadur Rasulullah. La ilaha illahu, 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 illahu, la ilaha 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 لا إله إلا هو 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 لا لا إله إلا هو 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 لا لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو حق 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 हक 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 अल्लाह 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 अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मुहम्मद बारिक वसल्लम। الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، اللهم لك الصلوات ونسكي ومحياي ومماتي وإليك مآبي ولك ربي تراسي، اللهم إني أسألك من خير ما تجيب الرياح، اللهم جلني وعظم شكرك واكثر ذكرك وتبوز نسيتك واحفظ وصيتك. اللهم إن قلوبنا ونواسينا وجوارحنا بيدك لم تملكنا من أشياء فإذا فعلت ذلك بنا فكن أنت ولينا وهدنا إلى سوء السبيل. اللهم اجعل حبك أحب الأشياء إلي واجعل خشيتك أخوف الأشياء عندي وقت أني حاجات الدنيا بشوق إلى لقائك، وإذا أقرت أعينا للدنيا من دنياهم فأقر عيني من عبادك. اللهم إني أسألك الصحة والعفة والمال والحسن الخلق والرضا بالقدر. اللهم لك الحمد والشكر ولك المن والفضل. اللهم إني أسألك التوفيق لمحبك من المال وصدق التوكل عليك وحسن الظن بك. اللهم افتح مسامع قلبي ذكرك وارزقني طاعتك وطاعة رسولك وعمل بكتابك. اللهم اجعلني اخشاك كاني اراك ابدا حتى القاك واسد بتقواك ولا تشكني بمعصيتك. اللهم التوف بي في تيسير كل يسير فان تيسير كل يسير عليك يسير واسر كل يسر المعافاه في الدنيا والاخره. اللهم اعف عني فانك غفور كريم. اللهم طهر قلبي من النفاق وعملي من الرياء ولساني من الكذب وعيني من الخيانه فانك تعلم خيانه العين وما تخفي الصدور. اللهم ارزقني عينين حتى لتين تسقيان القلب بظروف الدم من خشيتك قبل ان تكون الدموع دما والراس جمرا. اللهم عافني في قدرتك وادخلني في رحمتك واقضي اجلي في طاعتك واختمني بخير عملي واجعل ثواب الجنه. اللهم فارج الهم الكاشف الغم مجيب دعوه المسترين الرحمن الدنيا ورحمها. انت ترحمني فارحمني برحمه تغني بيان رحمه من سواك. اللهم اني اسالك من فجاءات الخير واعوذ بك من فجاءات الشر. اللهم انت السلام منك السلام واليك يعود السلام. اسالك هذا الجلال والاكرام ان تستجيب لنا دعوتنا وان تغطينا رغبتنا وان تغنينا من غنيت وانا من خلقك. اللهم اغفر لي واهدر لي. اللهم ارزني بقضائك وبارك لي فيما قدر لي حتى لا احب تعجيل ما اخرت ولا تاخير ما اجلت. اللهم لا يعيش الا ويعيش الاخره. اللهم احيني مسكينا ومتني مسكينا واحشرني في زمرة المساكين. اللهم اجعلني من الذين اذا احسنوا استبشروا واذا اساءوا استغفروا. اللهم اني اسالك رحمة من عندك تهدي بها قلبي وتجمع بأمري وتلم بها شاسي وتسلم بها ديني وتغزي بها ديني وتحفظ بها غيبي وترفع بها شهادي وتبيض بها وجهي وتزكي بها عملي وتلهمني بها رشدي وترد بها ألفتي تعصمني بها من كل سوء. اللهم اعطني ايمان لا يرتد ويقين ليس بعده كفرا ورحمة انال بها شرف كرامتك في الدنيا والاخرة. اللهم اني اسالك الفوز في القضاء ونزول الشهداء وعيش السعداء ومرافقة الانبياء والنصر للاعداء انك سميع الدعاء. اللهم قصر عنه رايي وانا الهي زوفا وزوف عنه واملي ولم تبلغ منيتي ومسلتي من خير مؤتة احدا من خلقك او خير من انت موتي احدا من عبادك فاني ارغب اليك فيه واسالك برحمتك رب العالمين. اللهم اني انزل اللهم اني انزل بك حاجتي وانقص رايي وزوف عملي افتقلتي الى رحمتك فاسالك يا قاضي الامور وشافي الصدور كما تجير بين البحور ان تجيرني من عذاب السعير ومن دعوه الصبور ومن فتنه القبور. اللهم ذل الحبل الشديد والامر الرشيد اسالك الامن يوم الوعيد والجنه يوم الخلود مع المقربين السجود مع المقربين الشهود الركع السجود الموفين بالعبود انك رحيم ودود انك تفعل ما تريد. اللهم اجعل هادينا مهتدينا غير الضالين ولا مضلين سلما لاوليائك وحربا لاعدائك نحب بحبك من احبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم هذا الدعاء لك الاجابه وهذا الجد عليك التكلان. اللهم لا تكلني الى نفسي طرفه عين ولا تنز مني صالح ما اتيتني. اللهم انك لست بالله استحدثناه ولا بربي يمين ذكر ابتدعناه ولا لك شركاء يقزون معك ولا كان لنا قبلك من اله نلجو اليه ونزلك ونزلك ولا انك الى خلقنا وعلى خلقنا احد فنشرك فيك وتبارك وتعالى فنسالك لا اله الا انت تغفر لي. اللهم انت خلقت نفسي وانت توفى لك وما لك مماتها ومحياها ان احييتها فاحفظها بما تحفظ به بما تحفظ به عبادك الصالحين وان مت فاغفر لها وارحمها. اللهم اني بالعلم وزيني بالحلم واكرمني بالتقوى وجملني بالعافيه. اللهم لا يدركني زمان ولا يدرك زمانا لا يطلب فيه العليم ولا يستخفي من الحليم وقلوبهم قلوب العجم والسنتهم السنه العرب. اللهم اني اتخذ اذنك عادا لن تخلفني فانما انا بشر فاي مؤمن اذيته وشتمته وجلدته ولعنته فجل له صلاته وزكاته قربا تقرب اليك. اللهم اني اعوذ بك من البرس ومن الشقاق والنفاق وسوء الاخلاق ومن شر ما تعلم اعوذ بالله من حالي على النار ومن النار ما قرب اليه من قول عمل ومن شر ما انتخذ بناسيتي واعوذ بك من شر ما في هذا اليوم ومن شر ما بعده ومن شر نفسي وشر الشيطان وشركي وان اكترف لانفسنا سوءا ونجر الى مسلم او بس خطيئة أو ذنبا لا تغفر ذلك المقام يوم القيامة. ربنا تقبل منا أنك أنت السميع العليم وتب علينا أنك أنت التواب الرحيم. سبحان ربك رب العزة عما يصفون.